अनि एक दुईवटा कुरा नम्बर एकमा चाहिँ यसो सोच्नुहोस् त तपाईँको बच्चा कोसँग छ अहिले तपाईँसँग छ कि छैन सानो बच्चाहरूको कुरा गर्दैछु जो अलिअलि ठुलो भएको छन् अनुशासित भएर बस्न सक्छन् ठिकै छ होइन तर चकचक गर्ने बच्चाहरू पनि छन् यहाँ त्यो बच्चाहरू चाहिँ तपाईँसँगै हुनुपर्छ अभिभावकसँगै कि बुवासँग कि आमासँग यो चाहिँ हामी तपाईँलाई घरिघरि भनि नै रहेछौँ यसमा चाहिँ एकदम ध्यान दिनुहोस् किनभने अरूलाई डिस्टर्ब हुन्छ अनि तपाईँको जिम्मेवारी हो यसलाई चाहिँ नियन्त्रणमा राख्नु अर्को चाहिँ यहाँ कार्पेटमा कतै लेखिएको पाइएको रहेछ त्यसैले साना बाबुहरू ठुलाहरू पनि है यदि तपाईँको चाहिँ त्यत्तिकै कहीँ लेख्ने बानी छ भने चाहिँ यहाँ चाहिँ नगर्नु होला है कार्पेटमा अथवा भित्तामा कतै लेख्ने काम नगर्नु होला अनि हाम्रो लागि खाना बनाउनलाई धेरै परिश्रम गर्नु नै भान्सा समूहलाई चाहिँ हामी सबैबाट धन्यवाद चाहिँ दिइरहनै पर्छ अब उहाँको काम सकिया त छैन उहाँहरू चाहिँ 3:30-4 बजी उठेर चाहिँ समयमै सबै सभाहरू सञ्चालन हुनको लागि चाहिँ मेहनत गर्दै हुन्छ र साथै सफा सरसफाइ गर्नेहरू पनि धेरै मद्दतहरू गर्नुभएको छ अनि यहाँ थुप्रै अरू काममा दौडधुपहरूको लागि सहयोगको लागि पनि धन्यवाद छ अब खास हामी जे गरिरहेको छौँ अस्तिदेखि जुटेर यसरी बाइबल अध्ययन गर्ने सङ्गति गर्ने सिक्ने यसको उद्देश्य चाहिँ के हो भने जसले विश्वास गरिसक्नु भएको छ तपाईँहरू चाहिँ सिकाउन सक्ने होस् भनेर तालिम भनेको नै त्यही हो तपाईँ भन्नु होला म त कहाँ सिकाउने हो म कहाँ त्यहाँ गएर म पुलपिटमा प्रचार गर्न सक्छु र म त झन् आइमै परेँ म कहाँ त्यसरी हुन्छ होइन सिकाउने चाहिँ यहाँबाट मात्र हुँदैन हाम्रो क्रिस्चियनको पुरै जीवन नै उसले चाहिँ सिकाउनुपर्छ ऊ घरमा सिकाउनुपर्छ ड्यान्सबाट सुरु हुन्छ बुवा आमा आफ्नो छोराछोरीलाई सिकाउने ठुलो जिम्मेवारी छ सानो काम होइन त्यसलाई गम्भीर साथ लिनुपर्छ तपाईँहरूले अनि त्यसैले यी कुराहरू सिकेर म सिकाउँछु मेरो नानीहरूलाई भन्ने हुनुपर्छ अनि हामी एकअर्कालाई पनि सिकाउनुपर्छ विश्वासीहरूले सिकाउने सम्झाउने अर्थी दिने दिनौ गर भनेको छ हामी चाहिँ दुधै बालक रहनु हुँदैन जसलाई चाहिँ खुवाउनु मात्र पर्ने अनि यहाँ चाहिँ हामी कतिजना चाहिँ दुधै बालकहरू पनि छौँ अनि भर्खर भर्खरै प्रभुमा आएका छौँ अनि ख्रिस्टमा नयाँ बालक हुनु ज्यादै सुन्दर कुरा हो तर हामी चाहिँ जहिले पनि खुवाउनु मात्र पर्ने आफै चाहिँ खानै नसक्ने बाइबल आफै पढ्नै नसक्ने बाइबलबाट शिक्षा आफै खोज्नु नसक्ने भेट्टाउन नसक्ने त्यस्तो चाहिँ हुनु हुँदैन तपाईँ आफै नै दिनौ बाइबलबाट चाहिँ परमेश्वरको आत्मिक भोजन चाहिँ लिन सक्ने हुनै पर्छ यदि छैन भने तपाईँ दुधै बालक हो त्यति हो तपाईँ 5 वर्ष 10 वर्ष 15-20 वर्ष भइसकेको होला तर तपाईँ चाहिँ बच्चाको बच्चै नै हुनुहुन्छ भने यो चाहिँ परमेश्वरको इच्छा होइन त्यसैले हाम्रो उद्देश्य भनेको चाहिँ तपाईँ आफै खान सक्ने आफै पिउन सक्ने र अरूलाई पनि खुवाउन सक्ने होस् भन्ने हो अनि हामीले चाहिँ अब्राहमको जीवनमा परमेश्वरले उसित गर्नुभएको व्यवहारबाट परमेश्वरको अद्भुत गुणहरू र विश्वासीमा परमेश्वरले विकास गर्न चाहनुभएको गुणहरूको बारेमा चाहिँ अध्ययन गर्दै आएको छौँ अनि हामीले हिजो उत्पत्ति 17 अध्याय पुरै पढेका थियौँ र 18 को आधा पढेका थियौँ अनि त्यही खण्डबाट अब दोस्रो भाग हामी सिक्नेछौँ अनि त्यसमा चाहिँ 17 अध्यायको 1-3 पद बाट पढेर सुरु गरौँ पहिला प्रार्थना गरौँ अब उत्पत्ति सत्र को एक देखि तीन में यहाँ पढ़् अनि जब अब्राहम 99 वर्ष का भए तब परम प्रभु अब्राहम का देखा पर्नु भयो र उनलाई भन्नु भयो सर्वशक्तिमान परमेश्वर मने हो मेरो उपस्थितिमा हिँड र सिद्ध हो अनि मेरो र तिम्रो बीचमा र म अनि मेरो र तिम्रो बीचमा म मेरो वाचा बाँध्नेछु अनि तिमीलाई अत्यन्तै बढाउनेछु अनि अब्राहम भुइँमा मुख टेकाएर घोप्टो परे तब परमेश्वर उनीसित यसो भन्दै बोल्नु भयो अनि बोल्दै जानुभयो अनि त्यसपछि हामी चाहिँ 15-19 हेरौँ 15-19 अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो तिम्री पत्नी सारैको विषयमा तिमीले तिनलाई सारै भनेर नबोलाउनु तर तिनको नाम सारा हुनेछ अनि म तिमीलाई आशिष दिनेछु र तिनीबाट तिमीलाई एउटा छोरा दिनेछु म उनलाई आशिष दिनेछु र तिनी जाति जातिकी माता हुनेछिन् तिनीबाट जाति जातिका राजाहरू हुनेछन् तब अब्राहम भुइँमा मुख टेकाएर घोप्टो परेर हाँसे अनि उनले मन मनमा भने के 100 वर्ष पुगेको मानिसको पनि छोरा जन्म भएर अनि के 90 वर्ष पुगेकी साराले सन्तान जन्म लिन् र अनि अब्राहमले परमेश्वरलाई भने इस्माएल तपाईँको सामु बाँचे त अनि परमेश्वरले भन्नुभयो तिमी पत्नी साराले तिम्रा निम्ति साँच्चै एउटा छोरा जन्माउने छिन् अनि तिमीले उसको नाम इसहाक राख्नु अनि म उसित र उसको पछि उसका वंशसित आफ्नो वाचा अनन्त वाचाको रूपमा स्थापित गर्नेछु त्यसपछि 18 अध्यायमा पल्टाउँ र 19:9-14 पनि पढौँ 18:9-14 अनि उहाँहरूले उनलाई भन्नुभयो तिमीले पत्नी सारा कहाँ छिन् अनि उनले भने हेर्नुहोस् तिनी पालभित्र छिन् अनि उहाँले भन्नुभयो निश्चय म जीवनको समय अनुसार तिमी कहाँ फर्कनेछु अनि हेर तिम्री पत्नी साराको एउटा छोरा हुनेछ अनि सारा उनको पछितिर भएको पालको ढोकामा कुरा सुनिरहेकी थिइन् अब अब्राहम र सारा बुढाबुढी भइसकेका थिए उनीहरूको उमेर धेरै ढल्किसकेको थियो साराको मासिक धर्म बन्द भइसकेको थियो यसैले सारा यसो भन्दै मन मनमा हाँसिन् म बुढी भइसकेको छु र मेरा प्रभु पनि वृद्ध भइसक्नु भएको छ त के म यो सुख पाउँला र अनि परमप्रभुले अब्राहमलाई भन्नुभयो यति बुढी भएर पनि के म साँच्चै जन्माउन सकुनी भन्दै सारा किन हाँसिन् के परमप्रभुका निम्ति कुनै कुरा कठिन छ र जीवनको समयअनुसार म तोकिएको समयमा तिमी कहाँ फर्कनेछु र साराको एउटा छोरा हुनेछ प्रश्न उठ्छ हामीले भन्दैथ्यौँ यो प्रश्न उठ्छ किन परमेश्वरले यति लामो पर्खनु भयो उहाँको आफ्नो प्रतिज्ञा पुरा गर्नलाई के परमेश्वर कहिले ढिला सुस्ती गर्नुहुन्छ र उहाँलाई ठिक समय कुन हो थाहा छ सबभन्दा राम्रो उत्तम सर्वोत्तम समय उहाँ जान्नुहुन्छ विचार गर्नु सक्छिन् मसँग विश्वास भनेको चाहिँ त्यो हो जसले चाहिँ परमेश्वरको समय पर्खन्छ विश्वास धैर्यवान हुन्छ एउटा किसान जस्तो जो चाहिँ अन्न पाक्ने समयको लागि पर्खेर बस्छ अनि त्यसपछि मात्र उसले चाहिँ आफ्नो हँसियाले कटनी गर्छ त्योभन्दा अगाडि गर्दैन हामीले पनि हामी परमेश्वरको प्रतिज्ञा पाएकहरू चाहिँ के गरिरहनुपर्छ विश्वास गरिरहनुपर्छ हामी चाहिँ उहाँको आज्ञा पालन गरिरहनुपर्छ हामीले उहाँलाई प्रेम गरिरहनुपर्छ उहाँलाई भरोसा गरिरहनुपर्छ अनि हामीले चाहेकै समयमा उत्तर नआउला अनि हामीले चाहिँ भनेकै समयमा त्यो हामीले चाहेको समयमा नहोला तर कुरो के भने हामीलाई के थाहा छ र कुन चाहिँ समय राम्रो हो भनेर सर्वोत्तम हो भनेर कुन चाहिँ सबभन्दा राम्रो हो असल हो सिद्ध हो हामीलाई थाहा छैन वास्तवमा यो सबै समयहरूको यो शताब्दीहरू यो युगहरू भनौँ 6000 वर्ष भइसक्यो यसको इन्जिनियर चाहिँ परमेश्वर हुनुहुन्छ तपाईँ होइन म पनि होइन अनि के हामीले चाहिँ पर्खन सिकेको छौँ कि छैन यसको विषयमा एकछिन आज विचार गर्नुहोस् मसँग भजन सङ्ग्रह 37 पढ्दा भजन सङ्ग्रह 37:3-7 अनि 37:7-9 पद हामी पढ्नेछौँ यहाँ प्रभुले हामीलाई दासद्वारा अर्थ दिनुहुन्छ परम प्रभुमा अडेस लाग र धीरजसँग उहाँको बाटो हेर आफ्नो बाटोमा सफल हुने मान्छेको कारणले र दुष्ट युक्तिहरू पुरा गर्ने मान्छेको कारणले मनलाई अमिलो नपार रिस थाम र क्रोधलाई त्याग मनलाई अमिलो नपार निश्चय खराली मात्र निस्कन्छ किनकि दुष्टहरू नाश हुनेछन् तर परमप्रभुको बाटो हेर्नेहरू चाहिँ पृथ्वीका हकवाला हुनेछन् जहाँ यहाँ अडेस लाग भनेको छ रेस्ट यसको माने चाहिँ अनि सर यो खण्डमा चाहिँ यदि हामी परमेश्वरको समय पर्खेन भने के हुन्छ भनेर चाहिँ यहाँ चेतावनी दिइरहेको छ मन बिग्रिन्छ अमिलो हुन्छ रिसाउन थाल्छन् क्रोधित हुन थाल्छन् काम बिग्रिन्छ है अनि यहाँ यो जुन शब्द अडेस लाग भनेको छ यो चाहिँ यो शब्दको माने चाहिँ चुपचाप बस्नु भन्ने अर्थ हो एकदम हलचल नगरिकन बस्नु एउटा यो प्रयोग भएको छ प्रस्तावमा ढुङ्गा जस्तै नचल अचल ढुङ्गा जस्तै अनि लाटो हुनु जस्तो केही लाटो हुनु नै त भने होइन तर जसरी लाटो चाहिँ मुख बन्द छ गुङ्गा त्यही भन्दैछ हरेस लाग चुप तिम्रो जीवनमा के भइरहेछ हो अनि तिमीले हेरिरहेछौ मान्छेहरू दुष्ट काम गरेर सफल भइरहेछ उनीहरू धनी भइरहेछ उनीहरूले घर बनाएर के गरिरहेछ अनि तिमी मनमा चाहिँ हात्तिन थालिरहेछौ नगर है तुरुन्तै अहिले नै तिमी चाहिँ आत्तिन नथाल पहिला चाहिँ शान्त अडेस लाग भनेको त्यो हो अनि यहाँ बताएको छ परम प्रभुमा अडेस लाग अनि यहाँ भनेको छ धीरजसँग उहाँको बाटो हेर प्रभु तपाईँले प्रतिज्ञा दिनुभएको छ मलाई म भरोसा गर्दैछु म पर्खँदैछु अब्राहम तिमी ठुलो जातिको पिता हुनेछ अब्राहमले भन्छ तर यति धेरै वर्ष भइसक्यो नि त है पर्ख अनि परमेश्वर चाहिँ हामीलाई चाहिँ पर्खनुपर्छ भन्नुहुन्छ अनि अर्को ठाउँमा पनि एकचोटि हेर भजन सङ्ग्रहको 62 ज्यादै सुन्दर पदहरू छ जवान अवस्थामै सिक्नुपर्छ यो कुरा तपाईँको जीवनभर लागु हुन्छ यी सत्यताहरू यो अभ्यासहरू 62:1-5 दाउदको अनुभवबाट सिकौँ साँच्चै मेरो प्राणले परमप्रभुकै बाटो हेर्दछ उहाँबाट नै मेरो उद्धार आउँछ उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार मेरो उच्च गढ हुनुहुन्छ म धेरै डगमगाउने छैन एउटा मानिसको विरोधमा तिमीहरू कहिलेसम्म दुष्ट युक्ति रच्नेछ तिमीहरू सबै मारिनेछौ ढल्न लागेको पर्खाल चाहिँ र लखरिने बार चाहिँ तिमीहरूको नै छ साँच्चै तिनीहरू उसलाई उसको उच्च स्तरबाट तल खसाल्नका निम्ति सल्लाह गर्छन् तिनीहरू झुट बोल्नमा प्रसन्न हुन्छन् तिनीहरू आफ्नो मुखले त आशीर्वाद दिन्छन् तर मन मनमा सराप्छन् सेला हे मेरो प्राण तँ परमेश्वरको मात्र बाटो हेर किनकि मेरो आशा उहाँबाट नै पुरा हुनेछ भनिरहेको छ कि यसरी चुपचाप बसेर परमप्रभुको बाटो हेर्न पर्खन भनेको चाहिँ पुरै भरोसा उहाँमा राख्नु र उहाँमा मात्रै भन्ने अर्थ छ अनि त्यसैले आफ्नो परिस्थितिहरूमा यी पदहरू लिएर आफ्नो हृदयलाई चाहिँ लाइनमा लगाउनुहोस् भजन सङ्ग्रह 131 पनि हेर्नेछौँ 1:3:1 यो त छोटो तर ज्यादै सुन्दर यो आत्मिक गीत भजनमा चाहिँ ज्यादै गहिरो कुरा सिक्छौँ भजन सङ्ग्रह 131 एकबाट पढ्नुपर्छ हे परम प्रभु मेरो हृदय हठी छैन न त मेरा आँखाहरू नै घमण्डी छन् अनि जुन कुराहरू ठुला वा मेरा निम्ति अति उच्च छन् तिनमा म आफूलाई अभ्यस्त गराउँदिन निश्चय मैले आफूलाई आफ्नी आमाको दुध छुडाइएको बालक चाहिँ शान्त र चुप गराएको छु मेरो प्राण दुध छोडाइएको बालक चाहिँ छ भनेर दावले लेख्छ एउटा दुध खाइरहेको बच्चा चाहिँ अब दुध खान छुटाइएको छ उसलाई तर त्यस्तो अनि ऊ चाहिँ पुरै छुटाइए पनि ऊ झगडा नगर्ने बच्चा ऊ शान्त बच्चा कसरी हुनसक्छ जबसम्म त्यो बच्चा चाहिँ उसको घमण्ड चाहिँ मत्थर हुँदैन जबसम्म उसको चाहिँ स्वेच्छा मर्दैन तबसम्म चाहिँ ऊ शान्त हुन सक्दैन विचार गर्नुहोस् न है एउटा बच्चा ऊ जन्मैदेखि आमाको दुध खाइरहेको छ अनि एक दिन आउँछ अनि आमाले भन्छ अब दुध छोडाउने बेला भयो अनि उसले चाहिँ बच्चालाई चाहिँ दुध खान नदिँदाखेरि त्यो बच्चा कति रुन्छ कति उसले चाहिँ झगडा गर्छ कति ऊ चाहिँ जिद्दी गर्छ आमाहरूलाई थाहा छ किनभने उसको जीवनमा पहिलोचोटि चाहिँ उसको दुःख अनुभव गरिरहेको छ उसलाई सान्त्वना दिने त्यो आमाको दुध जन्मदेखि उसले त्यो तृप्ति पाइरहेको थियो उसलाई सान्त्वना मिल्थ्यो उसलाई पोषण मिल्थ्यो त्यही उसलाई सान्त्वना मिल्थ्यो तर अहिले चाहिँ उसको आमाले चाहिँ दुध खान दिँदैन उसले चाहिँ भयभरको बलले चाहिँ झगडा गर्नेछ तर एउटा बुद्धिमानी आमाले चाहिँ के गर्छ भने उसलाई थाहा छ अब मेरो बाबु चाहिँ अब ठुलो भइसक्यो अब दुधे बालक राख्नु हुँदैन उसलाई अब उस ऊ चाहिँ अब पुसिलो खानेकुरा खाँदै ऊ चाहिँ बलियो मान्छे हुनुपर्छ एउटा बलियो पुरुष हुनुपर्छ त्यसैले उसलाई चाहिँ दुध दिँदै दिँदैन दिँदै दिँदैन जति रोज जति लडीबुडी गरोस् जति कराओस् चिच्याओस् छाना उडाओस् बच्चाहरूले त्यस्तो गर्छन् दुध छुट्याउँदाखेरि तर आमाले चाहिँ हुन्न 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 पर्खिरहेछ है आमा बुद्धिमान छ अनि अन्तमा चाहिँ त्यो बच्चाको घमण्ड चाहिँ मत्थर हुन्छ अनि उसको त्यो स्वेच्छा पनि मरेर जान्छ अनि दुध खान नपाए पनि त्यहाँ अरू खानेकुराहरू छ अनि त्यो खानेकुराहरूबाट पनि खाएर उसको आवश्यकताहरू पुरा भएको उसले महसुस गर्न थाल्छ अब ऊ चाहिँ आमासँग रिसाउनु पनि छोड्छ अनि आमासँग खुसी नै हुन्छ अब दुध नदिए पनि खुसी नै हुन्छ अनि आमाको नजिक पनि जान्छ छातीमा अडेस पनि लाउँछ दुध खान नपाए पनि अब ऊ चाहिँ दूध छोडाएको बालक भनाइयो, ऊ चाहिँ अब दुधे बालक होइन। विश्वासीको जीवनमा चाहिँ आत्मिक रूपमा यस्तै हुन्छ, जब उसले चाहिँ परमेश्वरमा अब आनन्द मनाउन सक्छ। यद्यपि परमेश्वरले उसलाई चाहिँ त्यो सारा तिना त्यो उसको सान्त्वनाहरू खोसेर लाँदाखेरि पनि ऊ परमेश्वरमा खुसी भइरहन सक्छ। हुन त यो हुनको लागि चाहिँ पहिला चाहिँ के हुनुपर्छ भने त्यो विश्वासको जीवनको घमण्ड चाहिँ पुरै तोडिनुपर्छ, अनि उसको स्वेच्छा चाहिँ भुइँमा झारिनै पर्छ, तोडिनै पर्छ, मारिनै पर्छ। त्यो भएपछि चाहिँ ऊ चाहिँ प्रभुले अनेक चिज उसको उसले उसको रमाइलोको चिज असल कुराहरू नै प्रभुले चाहिँ लगिदिँदाखेरि उसबाट चाहिँ खोसिदिँदाखेरि अनि ऊ चाहिँ भन्छ, प्रभु तपाईँ मेरो आनन्द हुनुहुन्छ, तपाईँले दिनुभएको कुराहरूमा को कारणले मात्र म तपाईँलाई प्रेम गर्दिनँ, मलाई स्वास्थ्य, मलाई सम्पत्ति, मलाई साथीहरू, मलाई परिवार अनि मिठो मिठो खानेकुराहरूको कारणले मात्र म तपाईँलाई प्रेम गर्दिनँ, तर म तपाईँकै लागि तपाईँलाई प्रेम गर्छु। एकचोटि चाहिँ पहिला हामी चाहिँ उहाँको आशिषहरूमा चाहिँ ओहो धन्यवाद प्रभु भन्थ्यौँ भने अब चाहिँ आशिष दाताको लागि हामी धन्यवाद दिन थाल्छौँ। आत्मिक रूपमा दुध छुडाएको बालक चाहिँ यो भयो, तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ कुन अवस्थामा हुनुहुन्छ, परम प्रभुमा अडेस लाग्यो। यसैया 40 पनि अर्को पनि एउटा हेर्नु, यसैया 40 यहाँ चाहिँ उहाँमा चुपचाप अडेस लागेर बस्दाखेरि परमेश्वरले के गर्नुहुनेछ भन्ने प्रतिज्ञा छ। अघि भजनसँग 37 चाहिँ चेतावनी थियो, यदि हामी अडेस लागेन भने, धैर्य गरेन भने, हामी आत्तिन थाल्यौँ भने, मनमा अमिलो हुन थाल्यौँ भने के हुन्छ त्यो पनि बताउनु भयो। खराबी मात्र निस्किन्छ तर प्रभुको बाटो हेर्नेहरूलाई के हुनेछ। यसैया 40:31 यो चाहिँ इजरायललाई दिएको वचन राम्रो लागि पनि हो, तर परम प्रभुको बाटो हेर्नेहरू चाहिँ नयाँ बल पाउँदै जानेछन्, उनीहरू चिलहरू चाहिँ पखेटाले उहो उहो चढ्नेछन्, उनीहरू दगुर्नेछन् र थकित हुने छैनन्, उनीहरू हिँड्नेछन् र ललयाक लुलुक हुने छैनन्। यहाँ भनेको छ कि जब हामी यसरी चुपचाप बस्दै पुरै हाम्रो भरोसा उहाँमा राख्दै उहाँको बाटो हेर्दै हामीले तुरन्त भनेको समयमा पाइरहेको छैन तर हामी चाहिँ भरोसा अझ गर्न छोड्दैनौँ, हामीले त्यो चिज नपाए पनि प्रभु मेरो साथमा हुनुहुन्छ भन्छ, उहाँले मलाई कहिले छोड्नुहुन्न, म किन डराउनु, म किन आत्तिनु भन्छ। जब त्यो मनस्थितिले प्रभुलाई हामीले चाहिँ भरोसा गरिरहन्छ नि के हुन्छ भने बलियो हुन थाल्छ, बलियो हुन थाल्छ। यहाँ 31 ल्याएको छ, उसले नयाँ बल पाउँछ, उसको कमजोरीको सट्टामा यहाँ चाहिँ अब बल पाउन थाल्छ, ऊ चाहिँ यहाँ सट्टा पट्टा हुन थाल्छ, ऊ कमजोर छ तर यहाँ बल आउन थाल्छ उसभित्र, उसँग हुँदै नभएको कुरा ऊ भित्र आउन थाल्छ। अनि त्यसैले अनि यो चाहिँ बढ्दै जान्छ है, अनि यहाँको बयानहरू छ, चिल जस्तै माथि माथि उड्न सक्ने, दगुर्न सक्ने, हिँडेर पनि थकित नहुने भनेको छ। त्यसैले चाहिँ हामीले चाहिँ सिकाउँ परमेश्वरको बाटो हेर्न, पर्खन उहाँको समय, पर्खन र हामी चाहिँ गनगन नगर्न र मनमा अमिलो भएर चाहिँ हतार हतार चाहिँ एउटा निर्णय गरिहाल्न, हामीलाई चाहिँ गर्न त्यस्तै मन लाग्छ फेरि है, के भइरहन्छ, के गर्ने, के गर्ने, के गर्ने, एउटा निर्णय गर्नु पऱ्यो, यहाँ भएन भएन है, यहाँ ढिलो भइसक्यो। अब छ नि त्यस्तो बेलामा तपाईँले जब निर्णय गर्नुहुन्छ, विशेष गरी यदि तपाईँले एकदम लामो स समयसम्म असर पार्ने दीर्घकालीन निर्णय गर्नुहुन्छ भने तपाईँलाई ठुलो चोट पर्नेछ प्रियहरू। जब तपाईँको हृदय प्रभुसँग शान्त छैन, ठिक छैन, तपाईँ उहाँमा आनन्दित हुनु, मुक्तिको आनन्दमा तपाईँ बसिरहनु भएको बेला छैन, अनि त्यस्तो बेलामा तपाईँले चाहिँ आफ्नो पढाइको विषय जस्तो महत्त्वपूर्ण लामो समय 2-3 वर्षको पढाइको विषयमा निर्णय गर्नुभयो भने यो गलत निर्णय हुन्छ। तपाईँले आफ्नो एउटा पेसा एउटा कामको विषयमा 2-3 वर्षको विषयमा तपाईँले निर्णय गर्नुहुन्छ, तपाईँको निर्णय गलत हुन्छ। तपाईँले विवाह जस्तो अब त जीवनभरको लागि तपाईँ जोडिने एउटा निर्णय गर्नुहुन्छ भने गलत निर्णय हुन्छ। एकजना विश्वासी दाई हुनुहुन्छ, टाढा हुनुहुन्छ, अनि उहाँले चाहिँ मलाई भन्नुभयो लास्टचोटि म उहाँलाई भेट्न जाँदाखेरि, भाइ अब छोरालाई मैले विदेश पठाइहालेँ, खाँचो थियो पठाएँ, आएर ऊ प्रभुको सेवा गर्ला भनेर कत्रो आशा थियो मेरो, तर नहुने रहेछ। मेरो छोरा पुरै पैसाको पछि मात्रै हिँड्छ, सम्झाइदिनु न मलाई भन्नुहुन्छ उहाँले, किनभने अब ढिलो भइसक्यो। त्यसैले यस्ता निर्णयहरू चाहिँ आत्तिएर यो भएन त्यो भएन भनेर गर्दाखेरि चाहिँ तपाईँलाई ठुलो नोक्सानी छ, तपाईँको पछि चाहिँ तपाईँ पछुताउनुहुनेछ। दुःखको कुरा अब्राहमको जीवनमा यस्तै भयो। अब्राहम र सारा अब 10 वर्ष भइसक्यो कनानमा आएको, खै त हाम्रो सन्तान। अब्राहम 85 वर्ष पुग्दा सारा 75 वर्षकी थिइन् र हामीले हिजो हेऱ्यौँ कसरी उत्पत्ति 16 अध्यायमा चाहिँ उनीहरू सल्लाह गरेर सल्लाहदेखि हाउ साराले मेरो दासी हागारलाई चाहिँ आफ्नो उपपत्ति बनाएर छोरा जन्माउनु पर्यो भन्ने सल्लाह दियो। सारा चाहिँ आत्तिरहेको थियो। अरू कसैले चाहिँ भन्ला ओहो है सारा कस्तो राम्रो, कस्तो निस्वार्थ है, कस्तो बलिदान, आफ्नै आफ्नो परिवारको उन्नति होस् भनेर होइन, आफ्नो परिवारको उन्नतिको लागि चाहिँ आफूलाई त्यस्तो बलिदान दियो, आफ्नै आफ्नै दासीलाई पनि उत्पत्ति हुन दियो, कसैले त्यसरी मान्नु। तर वास्तवमा त्यो पुरै सांसारिक मानवीय सोचाइ हो। कुनै पनि बलिदानले विश्वासको ठाउँ लिन सक्दैन। आज्ञा पालन नै बढी उत्तम हो परमेश्वरको लागि। पहिलो समय 15 बताएको छ, बलिदानभन्दा आज्ञा पालन विश्वास नै परमेश्वरलाई मनपर्छ। त्यसैले छ नि, कहिले पनि तपाईँको गलत निर्णयहरूलाई चाहिँ यसरी चाहिँ ठिक नठहराउनुहोस्। मैले कस्तो दुःख भोग्नु परेको छ तपाईँलाई थाहा छ, मानव दुःख भोग्दैमा चाहिँ ठिक निर्णय हुन्छ बस जस्तो होइन। मलाई सजिलो छैन, के सजिलो छ भण्डारीको गाह्रो हुँदैमा त्यो ठिक निर्णय हुँदैन। अब्राहमले चाहिँ गल्ती गरेकै हो, साराको कुरा सुनेर आफ्नो श्रीमतीको भन्दा परमेश्वरको कुरा सुन्नु पर्थ्यो। तपाईँ यहाँ श्रीमानहरू हुनुहुन्छ, के तपाईँले आफ्नो परिवारलाई चाहिँ नेतृत्व गर्नुहुन्छ कि तपाईँको श्रीमतीलाई गर्न दिनुहुन्छ कि बच्चाहरूलाई गर्न? बच्चाहरू मान्दैन, मेरो श्रीमती मान्दैन, तपाईँ श्रीमान हो, परमेश्वरले तपाईँलाई जिम्मेवार ठान्नुहुन्छ र तपाईँले चाहिँ अगुवाई गर्नुपर्छ। हामीलाई बलियो पुरुषहरू चाहिन्छ, बलियो मण्डली हुनलाई, बलियो साक्षी हुनलाई। अनि जतिसुकै लामो पर्खनु परे पनि सारा म चाहिँ हगारलाई लिनेवाला छैन भन्नु पर्थ्यो, कथा नै अर्को हुने। अर्को कुरा, परमेश्वरले चाहिँ धेरै पटक चाहिँ हाम्रो विश्वास जाँच्नलाई पठाउनुहुन्छ, त्यो पनि सिक्छ। अनि श्रीमतीहरू तपाईँहरू चाहिँ एकदम होसियार हुनुहुन्छ, आफ्नो श्रीमानलाई सल्लाह दिनु पर्दाखेरि सल्लाह चाहिन्छ, तर तपाईँको सल्लाह यदि यहाँ शरीरबाट आइरहेछ भनेको मतलब चाहिँ तपाईँको भावना है, मनमा भावनात्मक शारीरिक अनि मानवीय तरिकाको तपाईँको मनस्थितिबाट तपाईँले सल्लाह दिनुहुन्छ भने त्यो त गलत हुन्छ। अनि त्यही बेला तपाईँको श्रीमान पनि एउटा कमजोर बेलामा हुनसक्छ, ऊ कमजोरै हुनु पनि सक्छ, अनि छुट्याउन पनि नसक्ला यो सल्लाह लिनुपर्ने हो कि नलिनुपर्ने हो अनि त्यो गलत सल्लाह अप्नाइयो भने चाहिँ तपाईँ दुवैलाई घाटा छ परिवारलाई नै नोक्सानी छ किनभने एउटै जुवामा हुनुहुन्छ नि त तपाईँहरू पति र पत्नी अनि त्यसैले चाबी चाहिँ के हो भने जहिले पनि परमेश्वरसँग हिँड्नु अनि वचनद्वारा प्रार्थनाद्वारा आज्ञा पालनद्वारा आत्मिक रूपमा स्वस्थ रहेर हामी चाहिँ एकले अर्कालाई सहयोग गर्नुपर्छ मनमा जे आयो त्यही गर्नु हुँदैन त्यसैले अब प्रश्न त अझै पनि जवाब भएको छैन किन परमेश्वर यति लामो पर्खनुहुन्छ नम्बर एक उहाँ चाहिँ मान्छेको त्यो शरीर चाहिँ को अन्तसम्म पुग्नलाई पर्खिरहनु भएको छ शरीर अन्तसम्म पुग्नलाई पर्खिरहनु भएको छ उहाँले काम गर्न सक्नुहुन्न जबसम्म मान्छेको पाप स्वभाव उसको शारीरिक स्वभावले चाहिँ सक्रिय हुन्जेलसम्म उहाँले काम गर्न सक्नुहुन्न अब एउटा मान्छे चाहिँ त्यहाँ एउटा तलाउमा खसेर ऊ चाहिँ डुब्न थालेको रहेछ तपाईँ पनि हेर्दै हुनुहुन्छ अब तपाईँलाई त पौडी खेल्न आउँदैन है अनि त्यो मान्छेलाई त पौडी खेल्न आउँदैन रहेछ ढुङ्गाबाट खसेछ है एकदम ऊ चाहिँ हात चलाइरहेछ जथाभावी खुट्टा हात हराएर चाहिँ गरिरहेछ पानी निलिरहेछ है त्यहाँ अर्कोजना रहेछ उसलाई चाहिँ पौडी खेल्न आउँदो रहेछ त हेरेर बसिरहेछ एकदम हेरिरहेछ है तर उसलाई सहायता गर्न चाहिँ जाँदैन एकदम हेरिरहेछ अनि त्यो मान्छे चाहिँ अब त डुबेर मर्न लागिसक्यो गर्दै गर्दै होइन टाढा त हल्लाउँदा हल्लाउँदा अब त डुब्न थाल्छ अनि एकदम लुलो हुन्छ छुप्लुङ्ग त्यही बेला चाहिँ त्यो मान्छे भित्र छिर्छ च्याप्पो समाज छ बाहिर निकाल्छ अनि तपाईँले सोध्नुहुन्छ होइन किन यति समय पर्खनु भएको तपाईँ बिचरालाई कस्तो दुःख भइरहेको थियो हेरेर पो बसिरहनु भएको थियो तपाईँको अघि नै जानु पर्थ्यो नि तपाईँले भन्नु होला अनि उसले भन्छ होइन त्यस्तो यदि ऊ आत्तिएर ऊ चाहिँ त्यसरी चलिरहेको बेलामा म उसलाई बचाउन गएको भए उसले मलाई नै तानेर तल खाल अनि दुईजनै मर्थे हामी अनि त्यसैले म चाहिँ पर्खनु पर्यो कमजोर हुन अझ कमजोर हुन यति कमजोर कि यति लुलो हुन कि अब उसलाई सजिलै साथ मैले सहायता गर्न सकोस् भनेर परमेश्वरले पनि त्यस्तै गर्नुहुन्छ हाम्रो जीवनमा पर्खनुहुन्छ जब कहिलेसम्म पर्खनुहुन्छ भने जबसम्म हाम्रो शारीरिक मानवीय हाम्रो आफ्नै प्रयासहरूको अन्तमा नआएसम्म हैरान नभएसम्म हामीले त्यो प्रयास गर्न नछोडेसम्म हाम्रो आफ्नो जीवनलाई खुसी पार्नलाई चाहिँ हाम्रो आफ्नो कति योजनाहरू छ है हाम्रो जीवन यस्तो गऱ्यो भने यस्तो गऱ्यो भने त्यहाँ गऱ्यो भने यस्तो गऱ्यो भने अब हाम्रो यति योजनाहरू छन् बाबा अनि ल गर भनिन्छ गर डुबिन लगाइरहेछ तर हामी चाहिँ पुरा प्रयास गरिरहेछ हाम्रो जीवनलाई चाहिँ सार्थक बनाउँछौँ बाबा हाम्रो जीवनलाई खुसी बनाउँछौँ अब अनि परमेश्वर पनि मलाई बेलाउन चाहिन्छ तर है बुझ्दै हुनुहुन्छ तपाईँ त्यही हो तरिका शरीर है अनि परमेश्वर चाहिँ पर्खनुहुन्छ यसै या तिस अध्यायमा पर्दा हुन्छ मसँग यसैको यो सन्दर्भ छ यो इतिहासमा कहाँ पुगेको छ भने इजरायल राष्ट्र छ अनि वास्तवमा कमजोर छ 100 वर्ष भन्दा बढी भइसकेको दुई टुक्रा भएको उत्तरतिरको 10 कुलहरूलाई त आपत आइसक्यो किनभने एउटा शक्तिशाली राज्य चाहिँ उठिरहेको छ उत्तर पूर्वमा असिरियनहरू ज्यादै क्रूर लडाकुहरू उनीहरू चाहिँ क्षेत्रमा सुपर पावर भएको छ अनि अब दक्षिणको सानो यहुदा भन्ने राज्य चाहिँ टिकिरहेछ अहिलेसम्म हिजकिया राजाको पाला हो यो समय अनि उसलाई पनि डर भइरहेछ अब उत्तरलाई त लग्यो अस्ति है मन चाहिँ टुक्रिएको 100 वर्षभन्दा बढी भएको थियो तर अब हिजकियाकै पालोमा चाहिँ उत्तरी राज्यलाई चाहिँ कैद गरेर लान्छ असिरियाले, कैद गरेर लान्छ, हेर्दा हेर्दै कैद गरेर लगे, बताभुङ्ग पारिदिन्छ उत्तरी राज्यलाई हिजकिया. यहाँ चाहिँ अब उसलाई चाहिँ के परीक्षा भइरहेछ भने तलतिर हेर्नु, तलतिर भनेको मिश्र देश है, मिश्र देशको सहायता मागौँ क्यारे, अनि त्यहाँ एउटा बलियो समूह छ दरबारमा, हो त्यही गर्नुपर्छ, मिश्र देश, मिश्र देश जिन्दाबाद भन्ने एउटा समूह छ त्यहाँ है. हामी चाहिँ उतातिर चाहिँ एउटा टोली पठाउँ, एउटा टोली हिँडेर पनि गइसक्यौँ, राजदूतहरू यो चाहिँ तिसध्याको सुरुमा चाहिँ उनीहरू चाहिँ गएर चाहिँ अब अलिकति मिलाउँ, साटघाट गरेर हामीलाई चाहिँ असिरियाबाट बचाइदिनुहुन्छ कि. तर त्यो समय चाहिँ यो जुन हिजकिया राजा विश्वासी राजा थियो अनि उसले चाहिँ त्यसो गर्नु हुँदैन थियो. अनि त्यसैले तिस अध्यायको एक पद अलिअलि पढ्न त सुरुको यो सन्दर्भ, परम प्रभु भन्नुहुन्छ विद्रोही छोराछोरीहरूलाई धिक्कार, जसले सल्लाह त लिन्छन् तर मबाट होइन, जसले सङ्गठन त बाँच्छन् तर मेरो आत्माबाट होइन, पापमाथि पाप थप्नलाई. भनेको मतलब चाहिँ अनेकौँ मूर्ति पूजा र पापले त बिग्रियो बिग्रियो, अब चाहिँ समस्या आउँदाखेरि चाहिँ मलाई भरोसा गर्नु छैन, संसारलाई हेर्दैछ. दुई पद, फाराओको बलले आफूलाई बलियो पार्नलाई र मिश्रको छत्र छायामाथि भरोसा पर्नलाई तिनीहरू तल मिश्रमा जान भने बाटो लाग्छन् तर तिनीहरूले मेरो मुखबाट सोधखोज गरेका छैनन्, यसकारण फाराओको बल तिमीहरूका निम्ति शर्म र मिश्रको छत्र छायामाथिको भरोसा चाहिँ तिनीहरूको बेइज्जत छरिनेछ, किनकि उसका शासकहरू सोवनमा थिए र उसका राजदूतहरू चाहिँ हाल नेचमा आइपुगे, तिनीहरू सब त्यस जातिको कारणले लज्जित भए जसद्वारा तिनीहरूलाई कुनै फाइदा भएन, जो न सहायता भयो न फाइदा तर सर्व मात्र भयो साथै निन्दा पनि. परमेश्वर अगाडिबाट भन्नुसक्ने यो चाहिँ सर्व मात्र हुनेछ. गर्नुपर्ने के थियो? पन्ध्र पदमा हेर्नुहोस् त, तिनै अति नै सुन्दर पद, पन्ध्र पद, किनभने इजरायलका परम प्रभु के अरे इजरायलका पवित्र जन प्रभु यीशुको कुरा हो, प्रभु यहोवा यसो भन्नुहुन्छ, फर्केर आउनु र विश्राम लिनुमा तिमीहरूको उद्धार हुनेछ, शान्त रहनु र भरोसा राख्नुमा तिमीहरूको शक्ति बल हुनेछ, तर तिमीहरूले चाहेन. त्यसैले म सोध्न चाहन्छु, तपाईँको मिश्र छ, तपाईँलाई त्यस्तै पढ्दाखेरि चाहिँ भरोसा गर्ने एउटा मिश्र देश छ तपाईँको, तपाईँलाई शर्ममा पार्छ त्यसले? तपाईँको आशा भरोसा चाहिँ परमेश्वरमा हुनुपर्छ. अनि सबै व्यर्थ हुन्छ वास्तवमा, हाम्रो आफ्नै प्रयासहरू, आफ्नो शारीरिक बल बुद्धि लगाएर, अनि उहाँ पर्खेर बस्नुहुन्छ, पर्खिरहनुहुन्छ, एकदम छटपट छटपट, अनि पर्खिरहनुहुन्छ, अनि हामी यो गर्छौँ अनि त्यो गर्छौँ, त्यो भएन अब यो गर्छौँ अनि यो हुन्छ कि होइन, गर्दै गर्दैछ, अनि उहाँ पर्खिरहनु भएको छ, अनि उहाँ चाहिँ के को लागि पर्खिरहनु भएको छ? जबसम्म चाहिँ हामी हैरान हुँदैन आफैदेखि, आफ्नो पापहरूदेखि, अनि हामी चाहिँ आफूभन्दा बाहिर संसारमा होइन, मान्छेमा होइन, तर परमेश्वरको सहायता नखोजेसम्मको लागि. अनि त्यसैले त्यो बेलामा चाहिँ के हुन्छ भने यो चाहिँ अनुग्रहद्वारा हुन्छ, परमेश्वरबाट पाउने सहायता विश्वासद्वारा हुन्छ, यसरी नै हो, हामीद्वारा यो परमेश्वरको दान हो. अनि त्यहाँ घमण्ड भन्ने कुरा केही हुँदैन, मैले यो गरेँ त्यो गरेँ, अनि हामी चाहिँ यीशु ख्रीष्टलाई महिमा दिन्छौँ जो हाम्रो लागि मर्नुभयो, बौडिनुभयो. त्यसैले परमेश्वर किन पर्खिनु भयो भने अब्राहम र सारा अब मानवीय रीतिले असम्भव भयो अब बच्चा पाउनलाई, असम्भव, अनि परमेश्वरले चाहिँ यो देखाउन चाहनुहुन्थ्यो कि यो प्रतिज्ञाको वंश अथवा यो स्त्रीको सन्तान एक दिन जो आउनुहुनेवाला र या इसहाकद्वारा आउनेवाला छ, यो चाहिँ पुरै 100% मबाट भयो, तिम्रो 1% पनि छैन यसमा, तिम्रो एउटा पनि परिश्रम शरीरको केही पनि छैन, यो चाहिँ परमेश्वरबाट हो मान्छेबाट होइन भनेर देखाउनु. नम्बर एक थियो. नम्बर दुई, परमेश्वरले किन पर्खनुहुन्छ भने अघि भनेको हाम्रो विश्वासलाई जाँच्नलाई र जाँचेर यसलाई सिद्ध बनाउनलाई याकुब एक दुई र तिन पढौँ. याकुब एक दुई र तिन. यहाँहरूको एकदम महत्त्वपूर्ण शिक्षा छ यहाँ. याकुब एकको दुई र तिन. मेरा भाइहरू हो, जब तिमीहरू नाना प्रकारको परीक्षाहरूमा पर्दछौ तब यसलाई पुरा आनन्द सम्झ. यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गर्छ. तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देऊ कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हो. अब अब्राहमलाई के भइरहेको छ भने ऊ पर्खने क्रममा चाहिँ पर्खने क्रममा अनि अब उसको आफ्नै प्रयास गरिसक्यो अनि 900 वर्ष पुग्दाखेरि त परमेश्वरले इस्माएल होइन भन्नुहुन्छ. त्यो तिम्रो योजना हो, म चलाउनेवाला छैन, मेरो आफ्नै अनन्तदेखिको योजना छ, सिद्ध छ है, एकदम राम्रो छ, मलाई सहायता चाहिँदैन अब्राहम तिम्रो, मेरो तिम्रो त मलाई विश्वास चाहिन्छ. त्यसैले अब्राहमले के देख्दैछ भने उसको जीवनमा चाहिँ ऊ कैपटक उसको विश्वास चाहिँ विफल भएको, असिद्ध भएको. उसको बुवा नमरुन्जेल हरारमा बसेको अनि अनिकालपल्ट मिश्रमा गएको, साराको बारेमा अर्धसत्य झुट बोलेको, बोल्न लगाएको, श्रीमतीलाई जोखिममा पारेको, परमेश्वरको प्रतिज्ञालाई नै यहाँ चाहिँ जोखिममा पारेको. अनि त्यसपछि चाहिँ एलिएजर हो कि मेरो दास नै वंश हुने हो कि, अविश्वास. अनि हागार उपपत्नी लिएको अनि इस्माएल यही हुनुपर्छ भनेको, यी सब उसले देख्दैछ कि मेरो विश्वास चाहिँ हुनुपर्ने जस्तो छैन. परमेश्वरले चाहिँ उसलाई सिकाउँदै हुनुहुन्थ्यो, परमेश्वरले चाहिँ उसको विश्वासलाई सिद्ध बनाउन चाहनुहुन्थ्यो. अब्राहमको विश्वास नभएको होइन, अब्राहम विश्वास गर्ने व्यक्ति थियो. उसको विश्वासको राम्रो पक्ष हेऱ्यो भने एकदम राम्रो छ, कहाँबाट कहाँ आइपुगेको छ. तर परमेश्वरले अझ पुरा भएको छैन, यो चाहिँ 100% हुनुपर्छ भन्दै हुनुहुन्छ उहाँ. अनि त्यसैले 17 अध्यायको त्यो पहिलो पद हामी अब बुझ्न सक्छौँ यो सन्दर्भमा. हेर्नुहोस् त उत्पत्ति 17:1 कसरी सुरु हुन्छ. अनि अब्राहम 900 वर्षका भए तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र उनलाई भन्नुभयो, सर्वशक्तिमान परमेश्वर म नै हुँ, मेरो उपस्थितिमा हिँड र के हो, सिद्ध हो. सिद्ध हो, मलाई सिद्ध विश्वास चाहिन्छ. अनि यो हे परमेश्वरले चाहिँ भन्दै हुनुहुन्छ, अब्राहम म के चाहन्छु भने म तिमी पुरै ममा भरोसा गरेको चाहन्छु र पुरै आज्ञा पालन गरेको चाहन्छु. अनि अब्राहम म सिकाउन चाहन्छु, सारा संसारलाई सिकाउन चाहन्छु कि विश्वास भनेको अब्राहमको जस्तो हुनुपर्छ. नि अहिले अलिक भइसकेको छैन तिम्रो. अनि परमेश्वर त्यसैले चाहिँ बेसरी लागिरहनु भएको छ, ध्यान दिइरहनु भएको छ. अनि परमेश्वरले भन्नुहुन्छ, अनि म को हुँ, मलाई हेर न, सारालाई हेर्ने होइन, आफ्नो शरीरलाई हेर्ने होइन, वरिपरि हेर्ने होइन, म को हुँ, म चाहिँ एलसदाई हुँ, एलसदाई अर्थात् सर्वशक्तिमान परमेश्वर. हामीले दुईवटा नाम सिक्यौँ है अहिलेसम्म हिब्रूमा, सर्वोच्च परमेश्वर चाहिँ एल एलियोन है, म पछि भन्नुहोस् त, सर्वोच्च परमेश्वर एल एलियोन, सर्वशक्तिमान परमेश्वर एल सदाई. अनि परमेश्वरले भन्दै हुनुहुन्छ कि अब म प्रश्न पार्छु तिमीलाई, होइन, तिम्रो कोख मात्र होइन सराई केही गर्वबाट चाहिँ जन्मिनेछ. अनि हाँस्छ, अनि परमेश्वरले भन्नुहुन्छ किन हाँसेको, 18:14 हेर्नुहोस् त, किन हाँसेको सर, 18:14, के परम प्रभुका निम्ति कुनै कुरा कठिन छ र. अनि त्यो शब्द कठिन यो बाइबलमा पहिलोपटक यो शब्द यहाँ प्रयोग भएको छ जो चाहिँ परमेश्वरकै नाममा प्रयोग भएको छ अचम्मको सल्लाहकार भन्ने शब्द छ नि अद्भुत सल्लाहकार भन्ने शब्द छ नि यसै नौ छमा यही शब्द हो कठिन भनेको जटिल बुझ्न नसक्ने कुनै अरू बयान गर्न नसक्ने एकदम उच्च जुन अघि भजन र 131 हेरेको थिएँ नि म चाहिँ मेरो लागि अति उच्च कुराहरूमा मन लगाउँदिनँ भनेको छ नि त्यही शब्द हो हिब्रूमा के परम प्रभुको निम्ति कुनै कुरा अति अल्गो छ र उहाँलाई कुन चाहिँ अल्गो पर्खाल उहाँले चाहिँ उफ्रेर नाग्न सक्नुहुन्न होला कुन चाहिँ ढुङ्गा यति गर्नु होला कि उहाँले बोक्न नसक्ने के परम प्रभुको निम्ति कुनै कठिन छ के म तिमीहरूलाई सन्तान दिन सक्दिनँ मैले माटोबाट बनाएको होइन आदमलाई करणबाट निकालेर बनाएको होइन हावालाई बिर्स्यो है अनि हामी पनि बिर्सन्छ आकाशको ताराहरू हेर्छौँ खरबौँ 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 ताराहरू छन् विशाल छ भन्न सकिँदैन हामीलाई प्रतिज्ञाहरू दिनुहुने परमेश्वर उही हुनुहुन्छ ममा भरोसा गर्न भन्ने परमेश्वर उहाँ हुनुहुन्छ अडेस लाग भनेको परमेश्वर उही हो त्यसैले जब यो शब्द आयो नि कस्तो भयो एल सदा सर्वशक्तिमान परमेश्वरले जे पनि गर्न सक्नुहुन्छ उहाँले जुनै पनि बेला गर्न सक्नुहुन्छ उहाँले जुनै पनि ठाउँमा जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ अब रोक्ने को होला कसले रोक्छ उहाँलाई त्यस्तो खालको परमेश्वर हो हाम्रो परमेश्वर उहाँले चाहिँ अहिले यही पृथ्वीलाई चाहिँ लट्टु चाहिँ घुमाइरहनु भएको छ त्यसरी घुमिरहेछ अनि त्यसपछि घामको वरिपरि भयङ्कर स्पिडमा कुदिरहेको छ हामीलाई त त्यस्तो लाग्दैन तर त्यसरी कुदिरहेको छ हामी यहाँ बसिरहेछौँ अहिले अब्राहम के तिमी विश्वास गर्छौ सारा तिमी विश्वास गर्छ परमेश्वरले चाहिँ आफ्नो जनहरूको विश्वासलाई चाहिँ सिद्ध बनाउन चाहनुहुन्छ किन किनभने बिना विश्वास उहाँलाई खुसी पार्न सकिँदैन एउटै मात्र कुरा विश्वास हो अनुग्रह विश्वास मुक्ति पाउने त्यसरी हो उहाँको साथ हिँड्ने त्यसरी नै हो उहाँको सेवा गर्ने त्यसरी नै हो अनि त्यसैले इस्माएल होइन भन्दाखेरि त भत्ता भुङ्ग भयो होला एकछिन त झिरिङ्गै भयो होला अब्राहम त खै के भयो मलाई थाहा छैन सोध्नुपर्छ स्वर्ग पुग्यो अब्राहमलाई है बाबा 13 वर्ष ऊ चाहिँ ढुक्क बसिरहेको थियो भनौँ इस्माएल पाइहाल्यो इस्माएल होइन भन्दाखेरि चाहिँ के भने यत्रो वर्ष चाहिँ उनीहरूको सोसाइटी होला हामीले गरेको योजना राम्रै भयो है सारा हो राम्रै भयो इस्माएल बढ्दैछ खुसी छ तर अलिक खुसी छैन किन हागार चाहिँ बेसरी घमण्डी भएको छ त्यहाँ है अनि काम त गऱ्यो उनीहरूको योजनाले इस्माएल पायो तर यो चाहिँ प्रतिज्ञा गरिएको सन्तान चाहिँ थिएन उत्पत्ति 3:15 स्त्रीको सन्तान शैतानलाई कुच्यो यहाँबाट इस्माएलबाट आउनेवाला थिएन त्यसैले छ नि प्रियहरू अब सोच्नुहोस् तपाईँले के योजना गर्नुहुन्छ आफ्नो जीवनमा अनि गर्नुहुन्छ नि काम पनि ठ्याक्कै हुन्छ बाबा तर नसोच्नुहोस् त्यो भयो भन्दैमा यो परमेश्वरको इच्छा रहेछ भनेर चाहिँ नसोच्नुहोस् यदि त्यो तपाईँको इच्छा थियो भने चाहिँ यो परमेश्वरको इच्छा चाहिँ नभन्नुहोस् अनि तपाईँको इच्छा थियो भने त्यसमा चाहिँ समस्या अर्कै खालको आएको आइ गर्छ अनि तपाईँको योजना हो त्यो अनि म त मलाई ग्यारेन्टी भन्छु तपाईँ परमेश्वर होइन म पनि होइन अनि तपाईँको योजना परमेश्वरभन्दा राम्रो छैन अनि त्यसैले बुवाआमाहरू तपाईँले चाहिँ आफ्नो छोराछोरीको लागि बाफले भविष्य सोच्नु भएको छ मेरो छोराछोरी अनि यो के नसोच्नुहोस् भने परमेश्वरको भन्दा मसँग राम्रो तरिका छ योजना छ भनेर चाहिँ नसोच्नुहोस् यसलाई व्यवस्था गरिकन आफ्नो छोराछोरी हुर्काउनु भनेको त्यही सोच्नु हो त्यो त भन्दैन हामीले कहाँ भन्छ परमेश्वर भन्दा मेरो राम्रो तरिका छ भनेर त भन्दै भन्दैनौँ तर व्यवहारमा चाहिँ यो बन्द गरेर हाम्रो छोराछोरीलाई हुर्काउन खोजिरहेछौँ यसको सिद्धान्तहरूलाई काटेर हामीले निर्णय गरिरहेछौँ भने चाहिँ त्यही हो अनि दाजुभाइहरू पुरुषहरू बुवाहरू म भन्न चाहन्छु तपाई चाहिँ बिहान परमेश्वरको इच्छा नखोजिकन शान्त उहाँको सामु बसेर उहाँको आवाजै नसुनिकन तपाईँ काममा स्वार्थ दौडेको हुन्छ है, यति कमाउनु छ, यति ऋण तिर्नु छ, यो गर्नु छ, त्यो गर्नु छ, अनि तपाईँले आफ्नो छोराछोरीलाई चाहिँ के गरिरहेछ, त्यहाँ सुधार गर्नुपर्ने थियो कि तपाईँले चाहिँ आफ्नो छोराछोरीको निगरानी राखिरहनु भएको छैन भने चाहिँ ठिक गर्नु भएको छैन। यो तपाईँले परमेश्वरलाई भन्दा पैसालाई बढी ठाउँ दिइरहनु भएको छ कि? अनि जवानहरू थुप्रै छ, परमेश्वरलाई पर्खनुहोस्, कसलाई बिहा हुने होला भनेर चाहिँ नाच्नुहोस् यस्तरी क्या, जहिले पनि त्यही विषय सोचेर नगर्नुहोस्, प्रार्थना चाहिँ गर्नुहोस्, तर त्यो कुराले चाहिँ दिन रात तपाईँको मनमा चाहिँ भरिएको हुनु हुँदैन। तपाईँको दिन रात भरिनुपर्ने त परमेश्वरको व्यवस्थाले हो। परमेश्वरलाई पहिला खोजी गर्नुहोस्, मत्ती 6:33, आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा गर्नुहोस्, हितोपदेश 3:5-6, उहाँलाई खुसी पार्नलाई पुरै प्रयत्न गर्नुहोस्, 2 Corinthians 5:9। त्यो भनेको चाहिँ महत्त्वकाङ्क्षा भन्ने शब्द हो, त्यहाँ 2 Corinthians 5:9 हेर्नुपछि पावलले भन्छ मरौँ बाँचौँ उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछ। प्रयत्न भन्दा चाहिँ एकदम कोसिस जस्तो नै छ, यो त छ, तर यो भनेको चाहिँ के भने यहाँ भित्री कुरा हो, के भने महत्त्वकाङ्क्षा, एम्बिसन भन्छ नि, हामीलाई सोच्थ्यो कि, हामीलाई सोध्थ्यो सानो भन्दाखेरि जहिले पनि याद आउँछ यो शब्द उच्चारण गर्ने बित्तिकै। 3 क्लासमा हाम्रो ज्योति सरले सोध्यो हामीलाई, तिमीहरू के बन्न चाहन्छौ बाबुहरू ठुलो भएपछि, है कसैले भने म डक्टर हुन चाहन्छु, कसैले भन्छ म इन्जिनियर हुन चाहन्छु, है कसैले भन्छ म साइन्टिस्ट हुन चाहन्छु, एम्बिसन है के भन्ने ठुलो भयो। यहाँ पावलले के भन्छन् भने मेरो एम्बिसन, मेरो चाहिँ महत्त्वकाङ्क्षा चाहिँ प्रभु येशु ख्रीष्टलाई खुसी पार्नु हो। बिना विश्वास उहाँलाई खुसी पार्न सकिँदैन। 2 Timothy 2:4 म सिपाही हुँ, उहाँले मलाई भर्ना गर्नुभयो, अब म चाहिँ यो संसारको धन्दाहरूमा मलाई आफूलाई फसाउनु हुँदैन, म चाहिँ मलाई सिपाहीमा भर्ना गर्नुहुने मेरो कप्तानलाई खुसी पार्नुपर्छ, यो लडाइँ उहाँको हो। त्यसैले परमेश्वरले किन पठाउनु हुँदो रहेछ, हामीले देखेँ हाम्रो विश्वासलाई सिद्ध बनाउने, अनि हामी चाहिँ हाम्रो अन्तिममा आएको चाहनु छ, प्रभुले हामीलाई सहायता गर्नुभएको छ।